एक तीसरी चीज जो बहुत ही अहम चीज है हमारे कल्चर में, लेकिन ये सबसे मुश्किल लगती है लोगों को लिबास के टॉपिक पे, और वो क्या है, अल लिबासुल लजी फीहि तशाबहु बिल कुफार, गैर मुस्लिम अकवाम से मुशाबहत वाला लिबास। पेज 101 और 2, मसला नंबर 67। इसको उर्दू में क्या कहते हैं? 67 67। कुफारो मुशरिकीन से मुशाबहत का इंजाम जहन्नम है। इसकी दलील सूरत निसा आयत 115, वमन युशाक्किर रसूल मिन बादी मा तबय्यन लहुल हुदा वयत्तबी गैर सबीलिल मोमिनीन नुवल्लिही मा तवल्ला वनुस्लिही जहन्नम वसात मसीरा। हक बात वाजे हो जाने के बाद जो शख्स रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत करेगा और अहले ईमान का तरीका छोड़कर किसी दूसरे तरीके पर चलेगा, इसे हम उसी तरफ चलाएंगे जिधर वो चलेगा, और फिर इसे जहन्नुम में डाल देंगे जो बहुत बुरा ठिकाना है। देखिए, अगर आप अरबी के एक एक लफ्ज़ को देखें ना, मैं आपके सामने लफ्ज़ी तर्जमा करती हूँ, आप अरबी आयत पे नज़र रखिएगा। वह और मन जो कोई युशाक़िक़ मुखालफत करेगा, और शक का लफ्ज़ होता है, जैसे आप कहते हैं ना कब्र शक हो गई, फट पड़ना, सही रास्ता छोड़कर दूसरी तरफ चलना, मुराद है किससे, युशाक़िक़ के रसूला, यानी जो रसूल के रास्ते को छोड़कर दूसरे पे चल पड़ा, मिन से बादी बात मा जब के तबय्यना बयान हो गई, जाहिर हो गई, लहू उसके लिए अलहुदा हिदायत, यानी हिदायत क्या है, ठीक क्या है, गलत क्या है, उसको ये पता चल गया, यानी पहले की बात और थी, नहीं पता था, अब पता चल गई है। अगर उसने इसके बावजूद भी गलत तरीका इख्तियार किया, वह और यत तभी पैरवी की गैर सबीलिल मोमिनीन मोमिनों के रास्ते के सिवा दूसरे की, तो क्या होगा, नुवल्ली ही हम फेर देंगे उसको, माँ जिस तरफ तवल्ला वो मुंह फेरेगा, वह और नुस्ली ही हम दाखिल करेंगे उसको जहन्नम जहन्नम में वसाअत मसीरा, और कितना ही बुरा वो ठिकाना है। सीधी सी बात है, अल्लाह ताला ने इस एक आयत में अल्लाह और उसके रसूल के तरीकों से मुंह फेरने को एक बहुत बड़ा जुर्म करार दिया। फिर नेक्स्ट पॉइंट देखिएगा, अकायद, इबादात, लिबास, आदातो इतवार और त्यौहार, हत्ता कि सलाम करने के तरीके में भी गैर मुस्लिम अकवाम से मुशाबहत इख्तियार करना मना है। عن عمر بن شعيب رضي الله عنهما عن أبيه عن جده قال قال رسول الله صلى الله عليه وسلم ليس منا من تشبه بغيرنا لا تشبهوا باليهود ولا بالنصارى فإن تسليم اليهود الإشارة بالأصابع وإن تسليم النصارى بالأكف। हज़रत अमर बिन शुएब रज़ी अल्लाहु अन्हुमा अपने बाप से और वो अपने दादा से रिवायत करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो मुसलमानों के अलावा दूसरों से मुशाबहत इख्तियार करे वो हम में से नहीं, यहूद व नसारा से मुशाबहत इख्तियार ना करो, यहूद उंगलियों के इशारे से सलाम करते हैं और नसारा हथेली के इशारे से सलाम करते हैं, बस तुम इस तरह सलाम ना करो, इसे तबरानी ने रिवायत किया हो। नहीं, सलाम करने के अंदाज से भी बचने का हुक्म दिया। फिर ऐसा लिबास जो किसी गैर मुस्लिम कौम के लिए खास हो, या गैर मुस्लिम कौम के लिबास का शियार हो, उसे पहनना मना है। عن عن ابن عمر رضي الله عنهما قال قال رسول الله صلى الله عليه وسلم من تشبه بقوم فهو منهم। हज़रत अब्दुल्ला बिन उमर से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने किसी कौम से मुशाबहत इख्तियार की वो हम में से नहीं। इसे अबू दाऊद ने रिवायत किया। अन अबी उस्मान रदी अल्लाहु अन्हु काल कतब इलैना उमरु व नहनु अज़र अबीजान, यानी शहर का नाम है, व याकुम व तनाउम वजिया अहले शिरकी। हज़रत अबू उस्मान रज़ी अल्लाहु अन्हु कहते हैं कि हम आज़रबैजान में थे, हमें हज़रत उमर रज़ी अल्लाहु अन्हु की तरफ से शाही फरमान मौसूल हुआ, यानी ये कब की बात है, जब हज़रत उमर रज़ी अल्लाहु अन्हु खलीफा थे, जिसमें लिखा हुआ था कि ज़्यादा ऐशो इशरत से और मुशरिकों की वज़ाक़त इख्तियार करने से बचो। इसे मुस्लिम ने रिवायत किया। यानी बीइंग अ रूलर, हज़रत उमर ने कुछ ऐसे कवानीन बना दिए थे कि जिससे साफ पता चलता था कि वो उम्मत को रोक रहे हैं। यहाँ जिक्र नहीं है, लेकिन हज़रत उमर ने अपने दौर में जब ये देखा कि मुसलमान कसरत से यहूद और नसारा औरतों से शादियाँ करने लग गए, तो उन्होंने एक कानून बना दिया, इसको लोग नहीं खोलते, हालांकि उनके नाम पे तरावी के इशू को बहुत खोला जाता है, حضرت عمر نے قانون کیا بنایا تھا کہ یہودیہ یا نصرانیہ عورت یعنی کتابی عورت سے نکاح نہیں کرنا. تو کچھ لوگوں نے اعتراض کیا کہ جب اللہ نے قرآن میں اجازت دی ہے تو آپ کیوں روکتے ہیں؟ تو انہوں نے فرمایا کہ یہ عورتیں بے حیائی لاتی ہیں گھروں میں, کپڑے لباس کا زیادہ خیال نہیں رکھتی, اور جب مسلمان مرد ان عورتوں سے شادیاں کرنے لگ جائیں گے تو پھر اپنی پاک دامن عورتوں سے شادیاں کون کرے گا؟ ظاہر ہے وہ تو غیر مسلموں سے نہیں کر سکتی. تو یہاں یہ حکم اسی قسم کا ہے کہ اپنے دور کے حساب سے انہوں نے جو قانون بہتر سمجھا اس کو بنا دیا. غیر مسلم اقوام کی مشابہت اختیار کرنا فتنہ ہے جس سے مسلمانوں کو بچنا چاہیے. عن ابن عباس رضی اللہ عنہما قال قال رسول اللہ صلی اللہ علیہ وسلم لترکبن سنن من کان قبلکم شبر بشبر وزراع بزراع وباع بباع حتی لو ان احدہم دخل جہر دبی لدخلتم وحتى لو ان احدهم جامع امه لفعلتم. حضرت ابن عباس رضی اللہ عنہما کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا تم لوگ ضرور اپنے سے پہلی امتوں کے نقش قدم پر چلو گے, اگر وہ ایک بالش چلیں گے تو تم بھی ایک بالش چلو گے, اگر وہ ایک ہاتھ چلیں گے تو تم بھی ایک ہاتھ چلو گے, اور اگر وہ دو ہاتھ چلیں گے تو تم بھی دو ہاتھ چلو گے, حتیٰ کہ اگر وہ گوہ, یہ ایک جانور کا نام ہے, اگر وہ گوہ کے سوراخ میں داخل ہوں گے تو تم بھی اس میں داخل ہوگے, اگر ان میں سے کوئی اپنی ماں سے زنا کرے گا تو تم بھی اپنی ماں سے زنا کرو گے. اسے بزار نے روایت کیا, اور یہ حدیث بالکل صحیح درجے کی ہے, یاد رکھیے, حالانکہ لفظ بڑے سخت ہیں. پھر نیکسٹ ہے اہل ایمان کو کفار اور مشرکین کی مخالفت کرنے کا حکم ہے. یہ حدیث 195 اور 194 مسئلے کے اندر آئے گی, وہاں ہم انشاءاللہ اس کو ڈیٹیل سے دیکھیں گے. اب یہاں دیکھیے یہ سارا ایشو پورا ہوا, اب میں آپ کو پھر اس کو تھوڑا سا اپنے لفظوں میں بتانا چاہتی ہوں. کچھ لوگوں کو اسلام کی یہ باتیں پسند نہیں آتی, کہتے ہیں یہ ڈسکریمنیشن ہے, پھر محبت کیسے ہوگی, پھر اسیمیلیٹ کیسے ہوں گے, پھر تو فرق ہی مٹ جائیں گے, یہ ہے. تو میں ایک سوال آپ سے اور آپ خود سے کیجئے, اور پھر ہم جس سے بھی یہ کر سکیں, صرف ہم مسلمان ہی کیوں غیر مسلموں جیسے بننا چاہتے ہیں؟ وہ ہم جیسا کیوں نہیں بننا چاہتے؟ اسیمیلیشن کی بنیادیں تو برابری پہ ہوتی ہیں, آپس میں ایک دوسرے کے ساتھ تعلق تو برابری پہ. قرآن میں آتا ہے الحرمات بالحرمات, قصاص ہے, حرمتوں کا تو ایک بدلہ ہوتا ہے. اب یہ سارا کچھ سننے سے پہلے اگر آپ پھر واپس آ جائیے کہ کسی دوسرے سے اس ایشو پہ بات کرنی ہے, آپ کو کرنے سے فائدہ نہیں ہوگا. آپ اگر کسی کو اس رنگ ڈھنگ میں دیکھتے ہیں تو اس سے نکالنے کا طریقہ پہلے اللہ اور اس کے رسول سے محبت. دوسری چیز جو بہت اہم ہے, توحید کے باب پڑھا دیں, ایمان اور کفر کا فرق سمجھا دیں. جب شرک کی قباحت سمجھ آئے گی نا تو شرکیہ کام, شرکیہ رنگ ڈھنگ اختیار کرنا اچھا نہیں لگے گا. میں اس کو ایک مثال سے واضح کرتی ہوں. اکثر میں نے ارد گرد ایسے دیکھا ہے کہ جب دوستیاں, تعلق, رشتہ داریاں ہوتی ہیں تو بہت خوش ہوتے ہیں لوگ. خدا نخواستہ اگر کسی کا تعلق بنا اور ٹوٹ گیا, یعنی منگنی ہوئی تو چھوٹ گئی, پہلے منگنی ہوئی تو بہت آپے سے باہر نکلے, کپڑے جوڑے زیور جوتیاں ادھر سے بھی گئیں ادھر بھی گئیں, اور جب وہ چھوٹی تو وہ سب ٹوکرے واپس, بھئی رکھیے پہنیے, کہتے ہیں دل نہیں کرتا. دو سگی بہنوں کے گھر میں بھی رشتہ ہو کہ اگر ٹوٹ جاتا ہے نا تو میں نے دیکھا ہے کہ لوگ کہتے ہیں آپ دل نہیں کرتا ان کپڑوں کو پہنے کیونکہ اس سے ان کی یاد آتی ہے, اور ان بچوں کے آگے سے شادیاں ہو کر بچے بھی ہو جاتے ہیں لیکن دلوں سے کدورت نہیں جاتی. وجہ, جس سے دل خوش نہیں ہوتا نا اس کی دی لی چیز لے کر دل نہیں خوش ہوتا. سیدھی سی بات ہے, جواب آپ کو میں نے دے دیا. جس کو کفر پتہ ہی نہیں کتنی بڑی تباہی ہے, وہ کفر کا رنگ ڈنگ اختیار کرنے میں کچھ بھی ملال نہیں کرے گا, اور اس کا اپوزٹ بھی ہے. آپ کے دل میں جتنا اسلام کی سچائی اور محبت راسخ ہوگی اتنا آپ کو اس کو ماننا آسان ہوگا. اس کو اب پھر میں اپنے اوپر لے کر کہتی ہوں کہ 2017 میں آج بات کر رہی ہوں آپ سے, اگر آپ دیکھیں تو آج 1438 ہے, اب شروع ہونے والا اگلا سال دوسرا, 1440 سال ہونے لگے نبی صلی اللہ علیہ وسلم کو اسلام کا پیغام دیے ہوئے. لوگوں کا ایک سوال ہوتا ہے کہ جس معاشرے میں رہو ویسے بن کے رہو, فرق نہیں رہو, ٹو بی ڈفرینٹ اچھا نہیں ہے, پھر مذاق لگتا ہے. تو آپ ذرا جا کر مکی دور پڑھیے, نبی صلی اللہ علیہ وسلم کی بعثت کے وقت عرب کا جو رنگ ڈھنگ تھا، اگر نبی صلی اللہ علیہ وسلم آپ اپنے طور پر اور ان ساتھیوں کو ایز اٹ از ایکسیپٹ کر لیتے تو یہ 13 سال کے ٹارچرز نہیں ہونے تھے. 13 سال میں نہ نماز تھی، نہ روزہ تھا، نہ حج تھی، نہ زکوٰۃ تھا، نہ سود تھا، نہ شراب کی حکم تھے. وہاں 13 سال کی سٹرگل، جس کو آپ کہنا چاہیے کہ جو وہاں فرکشن تھی نا، وہ اس کلچر کو ایکسیپٹ نہ کرنے کی تھی. 2-3 دن سے آپ وہ آیت سنتے آ رہے ہیں سورۃ الاعراف کی ابتدا میں، خذو زینتکم عند کل مسجد، برہنہ طواف کرتے تھے، نیوڈیٹی بہت تھی. عورتیں سر پہ دوپٹے لپیٹ کر پیچھے چھوڑ دیتی تھی، سینے آگے کھول دیتی تھی. اسلام نے ان کو ٹچ کیے بغیر آہستہ آہستہ اسلام کو ایک رنگ رنگ دیا. اور جب مدینہ میں مسلمان آئے اور نبی صلی اللہ علیہ وسلم کی زندگی مبارک میں 10 سال صرف وہاں گزرے، تو اتنا خوبصورت تصور ہو چکا تھا مسلمانوں کا کہ حضرت عائشہ صدیقہ کی ایک روایت ہے، آپ نے فرمایا کہ اللہ کے نبی، ہم خواتین مکہ سے اپنے گھر چھوڑ کر آپ کے ساتھ آئیں. ہجرتیں کی آسان نہیں ہیں، اور یہ آپ بھی جانتے ہیں کہ مرد کی نسبت عورت کے لیے گھر چھوڑنا مشکل ہوتا ہے. لیکن اللہ کے نبی، ایسا کیوں ہے کہ آپ جب تعریف کرتے ہیں تو آپ انصاریہ خواتین کی کرتے ہیں، یعنی مدینہ کی لوکلز کی بات کرتے ہیں، ہماری نہیں کرتے؟ تو آپ نے جو بات کہی اس کا خلاصہ آپ نے فرمایا کہ عائشہ، میں ان عورتوں کی تعریف کیوں نہ کروں جن کو اللہ اور اس کے رسول کا حکم سن کر ماننے میں میں نے سب سے آگے پایا. کہ رات کو عشاء کی نماز کے وقت مردوں نے یہ حکم سنا کہ جا کر اپنی بیٹیوں اور بیویوں سے کہہ دیں کہ یدنین علیہن من جلابیبہن، کہ اپنے سینوں پہ چادریں اوڑھ لو اور اپنے آپ کو چھپا لو. اور گھر جا کر انہوں نے یہ مسئلہ بتایا، فجر کی نماز میں جب عورتیں آئیں، ما منہن امراۃن، کوئی ایک بھی عورت ایسی نہیں تھی، ما منہن امراۃن الا قد قامت مرتہا، مگر یہ کہ اس نے اپنے اوپر ایک بڑی اوڑھنی نہ ڈالی ہو. راتوں رات گھر کی چادروں بستروں کو انہوں نے اپنی اوڑھنیوں میں بدلا، اور صبح وہ ایسی ہو کے مسجد میں آئیں گویا کہ ان کے سروں پہ کالے کوے بیٹھے ہوئے. سمینا اور اتانا، یہی راستہ ہے قبولیت کا. کسی کو کچھ نہ کہیں، نہ ٹوکے نہ روکے. بہو کو، بیٹی کو، ماں کو، بہن کو، دوست کو، سہیلی کو اگر یہ مسئلہ سمجھانا چاہتے ہیں تو اس کا طریقہ قرآن سکھانا ہے. آپ لوگوں کو قرآن سے براہ راست جوڑ دیں، آپ کو کچھ بھی نہیں کہنا پڑے گا. قرآن سے جوڑے بغیر ہم جا کے ایسی باتیں پیش کرتے ہیں، وہ اور بھی دور ہو جاتے ہیں. کبھی آپ نے سوچا آپ کی دوستیں کیوں نہیں آتی؟ آپ بلاتے ہو کیوں نہیں آتی؟ آپ انوائٹ بھی کرتے نہیں آتی؟ ان کو بھی پتا ہے کہ ادھر سب کچھ ملے گا، کھانا بھی ہوگا، سب کچھ ہوگا جو دعوتوں میں ہوتا ہے، لیکن لوگ خوف زدہ کیوں ہوتے ہیں ان ایشوز کو بے تکا عام کرنے پہ؟ اور ایک آخری بات آپ سے کہہ دوں کہ جب تک مسلمان عروج پہ تھے، 1000 سال تک، اس وقت ویسٹرن پیپل مسلمز کپڑے پہنتے تھے، اس کو فالو کرتے تھے. جب ان کے عیسائی شہزادے ورلڈ ٹورز پہ نکلتے، مسلم دنیا جو اس وقت اسپین تک پہنچی ہوئی تھی، ٹرکی تو آپ کے بہت قریب ہے، یہاں تک مسلم دنیا پہنچ چکی تھی عرب سے. دیکھیے آپ نقشہ کھولیے، سعودی عرب، پھر یو اے ای، اس میں سارے 7-8 ملک ہیں، ادھر سے آتے جائیے ایران، عراق، آگے آپ کہہ لیجئے کہ ترکی، اور ترکی کے ساتھ اسپین، فرانس کا بارڈر اسلام پہ آ چکا تھا. یعنی اگر اس دور کے مسلمان تفرقہ بازی میں نہ پڑتے تو فرانس مسلم ملک ہوتا. اسپین تو ادھر سے چند گھنٹوں کی بات ہے. جب تک مسلمان عروج پہ تھے، دوسرے لوگ ان کو فالو کرتے تھے. جو اس میں کرسچن لوگ تھے، وہ جب ان عرب ملکوں سے گزرتے تو وہاں سے مسلم کپڑے خرید کے لاتے، فخر سمجھ کر وہ پہنتے تھے. ہمارا اور ہماری جنریشن کا مسئلہ کیا ہے؟ ہم نے اسلام کا عروج نہیں دیکھا. ہم اس وقت ایک دبے ہوئے ماحول سے گزرے ہیں، چونکہ اسلام کی عزت نہیں دیکھی، کمپلیکس میں چلے گئے، احساس کمتری میں. ہم آج جس طرح ان سے معروب ہیں، کل تک وہ ہم سے مروب تھے. اس مروبیت کو دور کرنے کا طریقہ، آپ اپنے اسلام پہ فخر کے ساتھ عمل کریں. آپ چھوٹی سی مثال لے لیں ایک اور. کسی محفل میں آپ پہنچے، और आप एकदम देखें कि किसी ने आपका कोई कपड़ा पहना हुआ है, मांगा नहीं, पूछा नहीं, बताया नहीं, चुपके से ले आई, बगैर पूछे लिया, किसी और नाम से लिया था, लेकिन वो आपके कपड़े पहन के आ गई। सच बताएं कि आप उस वक्त उसके हाल हुलिये से मरूब होंगी? आप बहुत अच्छी हैं तो किसी दूसरे को कुछ नहीं कहेंगी, और भी अच्छी हैं तो उसको भी कुछ नहीं कहेंगी, लेकिन आप उसके उस वक्त के पहनावे और ओढ़ने बोढ़ने से, जिस लिए लोग अमूमन पहन के जाते हैं, आप इम्प्रेस तो नहीं होंगी ना। बस इसको समझ लें, जिनके रंग ढंग हम इख्तियार करते हैं उनकी नजरों में आगे बढ़ने के लिए, तो क्या वो हमें आप उनके कपड़ों में देखकर खुश होते होंगे? वो बगले झाड़ते होंगे, कौवा चला हंस की चाल कि अपनी भी भूल गया। और यहाँ एक दुख की बात बताऊं, एक वो होता है खानदानी बंदा, पहनता उठता तो अच्छी तरह से पहनता है, खाता पीता है तो अच्छी तरह से, यानी उसने शुरू से ये चीजें देखी होती हैं। एक होता है जिसको हमारे कल्चर में लोग नौ दौलतिया कहते हैं, नई नई दौलत आती है, आप देखेंगे वो जो करेगा ना एक्स्ट्रा ही करेगा, पैसे का इजहार एक्स्ट्रा, फैशन का इजहार एक्स्ट्रा। जब हम गैरों का रंग ढंग इख्तियार करते हैं तो उनसे भी आगे बढ़ जाते हैं, वो खुद भी अपना वैसे नहीं करते। इसके बाद जिसका जो दिल करता करे, जो खाना है पहनना है ओढ़ना है, आप कम अज कम कुंद छुरियां बन के लोगों को ना करें, अपने दिल में दो चार सवाल कर लें। जैसे यहां भी हदीस में आपने पढ़ा ना कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने सलाम का तरीका पसंद नहीं किया। एक और रिवायत में आता है कि जब मदीना में आए और हजरत आयशा सिद्दीका ने आपकी मांग निकाली तो आपकी मांग हमेशा साइड पे निकालती थी, लेकिन आपने कहा कि आप इधर नहीं निकालो बल्कि मिडल में निकालो जैसे हम औरतें निकालती हैं। तो पूछा गया कि अल्लाह के नबी आपने पहले तो कभी नहीं कहा? इसलिए कि पहले मैं हम मक्का में थे, वहां कोई इशू नहीं था, मैंने आकर मदीना में देखा कि यहाँ के यहूद बाईं तरफ मांग निकालते हैं, और आज आप देखिए कि आज भी मुसलमानों में बहुत सारे मर्द बाईं तरफ निकालते हैं। कहा मुझे अच्छा नहीं लगता कि मेरा बाल बनाने का तरीका भी उन लोगों जैसा हो जो अल्लाह के दुश्मन है, तो आप मेरी मांग बीच में निकाल दो। पसंद नहीं किया, कंघी करने का तरीका नहीं पसंद किया आपने, बाकी चीजों को क्या कहना। लेकिन फिर ये बात वही, दिल के सौते हैं, जिससे मोहब्बत होती है उस जैसा बनने, उसकी दी हुई चीज लेकर पहनने में खुशी होती है। असल कमी फिर इधर ईमान में, घुन ईमान को लगा हुआ है। अपने बच्चों के ऊपर तनकीद करते हैं, उसके साथ साथ आप उनको ईमान की बात बताएं, वरना वो आपको 10 जवाब देंगे, ये तो कल्चरल है, ये है वो है नहीं है ये है ये तो सब करते हैं। तो बस आपका मेरा काम अपने ऊपर देखना है, दूसरों पर नहीं। जब कभी किसी को ऐसे रंग ढंग में देखें जो यहाँ तस्करा है, उसके लिए दुआ करें और फिर आगे चलें, और इन मसलों को हवा नहीं देनी चाहिए। बाज लोग ना नमाज पे बात करते हैं, ना रोजे पे, ना ईमानियात पे, और इन इश्यूज को उछाल कर इस तरह पैदा करते हैं। तो मैं भी यही कहूंगी कि इस पे मेरा नहीं ख्याल कि मैं आपको भी डिस्कशन का मौका दूं और आपसे कोई ऐसी बात मुझसे निकल जाए कि जो अल्लाह को अच्छी ना लगे। लोगों को कम से कम इस मौजू पे बोलना चाहिए। तौफीक मांगे, उम्मीद रखें, और यकीन करें, फिर आखिर में ये कह दूं कि जो हमारा अपना मुस्लिम हुड है उस लिबास जैसा खूबसूरत लिबास भी कोई नहीं, कंफर्टेबल भी कोई नहीं है। ठीक है।